من الشيطان الرجيم. بسم الله الرحمن الرحيم.
نبئ عبادي أني أنا الغفور الرحيم. نبئ عبادي أني أنا الغفور الرحيم.
نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير گناہوں کے برے اثرات آج ہم اس میں سے کس طریقے سے گناہ ہمیں مصائب میں مبتلا کرتے ہیں اور جب ہم کسی بھی گناہ کو ہلکا جانتے ہیں تو بعد میں اس کی اللہ تعالی ہمیں کس طرح سزا دیتا ہے تو آج کا ہمارا پہلا ٹاپک ہے نافرمانی کی سزا حکومتی منصب پر براجمان حکمرانوں کے متعلق شراب خوری فسق و فجور ظلم کرنے اور قابل حد جرم کے مرتکب ہونے کے متعلق بار بار سنتے رہتے ہیں اور سوچتا ہے انسان کہ ان پر کب حد قائم ہوگی اور حد کون قائم کرے گا، حکمران تو یہ خود ہیں۔ چنانچہ سلسلہ چلتا رہا، وقت رفتہ رفتہ گزرتا رہا، میں عدم اقامت حد کے بارے میں سوچوں میں گم تھا۔ اتنے میں میں نے دیکھا کہ وہ قدرتی آفات کی لپیٹ میں آ کر لوگوں کے لیے نشان عبرت بن گئے اور عجیب حالت سے دوچار ہو گئے۔ ان کے ظلم کا انتقام مال چھن جانے سے ہوا اور حد سے کئی گنا زیادہ سزا پائی۔ چنانچہ طویل زمانہ پس دیوار زندہ، یعنی مراد کیا ہے قید کے پیچھے رہنا، ایسی بیڑیوں میں جکڑے رہے اور ایسی ذلت دامنگیر ہوئی کہ حد لگنے سے بھی کئی گنا زیادہ تھی۔ تمام مظالم کے بعد بعض ان میں سے قتل ہوئے تو اسی سے میں نے سمجھا کہ گناہ پر فوراً سزا نہ ہونا ڈھیل ہے۔ ہر گناہ کی سزا آخرت میں تو ہے، دنیا میں بھی ملنا ضرور ہے۔ کیا سمجھ آیا اس پیراگراف سے؟ پہلی بات یہ ہے کہ نافرمانیوں کی سزا ملتی ہے، دوسری بات یہ ہے کہ کبھی کبھی دنیا میں مل جاتی ہے اور کبھی کبھی اللہ تعالیٰ اس کو آخرت کے لیے سنبھال دیتا ہے، تیسری بات یہ کہ کسی کو اللہ تعالیٰ فوری طور پہ اس لیے بھی پکڑ لیتا ہے کہ وہ مزید گناہوں سے بچ جائے۔ کیونکہ جب ایک انسان کو پہلی دفعہ پہ پکڑ ہو جاتی ہے نا، تو پھر وہ آئندہ کے لیے بچ جاتا ہے۔ یہ وہی بات ہے کہ جیسے پہلی غلطی پہ ملازم کو اگر آپ کر لیں تو وہ توبہ کر کے چھٹ جائے گا، نہیں میں نے آپ کو واپس کرنے تھے پیسے، میرا چوری کا کوئی ارادہ نہیں تھا۔ لیکن اگر وہ پہلی غلطی پر چھوڑ دیا جائے اور آپ کوئی نوٹس نہ لیں تو پھر وہ اگلی غلطی جان کے کرے گا اور اس کو ایسے لگے گا کہ میں تو بچتا ہی رہتا ہوں۔ تو لہٰذا نہ تو فوراً کسی کی پکڑ کو دیکھ کر یہ سوچیں کہ یہ برا ہے، کچھ لوگوں کو اللہ تعالیٰ غلطی کرنے پر فوراً پکڑ کر ان پہ رحم کرتا ہے، یہ لکھ لیں۔ سوال ہے کیا رحم ہے؟ رحم یہ ہے کہ قیامت کے دن ان کے گناہوں کی لسٹ چھوٹی ہوگی، کیونکہ ظاہر تو کہے گا اوہو لوگ تو اتنی غلطیاں کرتے ہیں، اتنے گناہ کرتے ہیں، تو ان کو تو کچھ نہیں ہوتا۔ تو آپ کہیں کہ چونکہ اللہ کو آپ سے پیار ہے، اللہ سبحانہ تعالیٰ آپ کو پاک رکھنا چاہتا ہے۔ جیسے کوئی دوسرا تماشا دیکھ رہا ہوگا نا، تو وہ دیکھے گا بچہ جو کرتا ہے کرے، منہ پہ کچھ رنگ لگا رہا ہے، ہنسیں گے بولیں گے، لیکن ماں آئے گی دیکھے گی بچے نے اگر کوئی ایسی غلط چیز پکڑی فوراً اس کے ہاتھ سے لے گی، کیونکہ اس کو پتا ہے کہ میرا بچہ نقصان بھی لے سکتا ہے اس سے، اور دوسری بات ہے کہ بعد میں یہ پھر اس کا چہرہ صاف کرنا مشکل ہوگا۔ تو اللہ تعالیٰ بندے کو بعض دفعہ فوری پکڑ کے اس پہ رحم کرتا ہے اور بعض دفعہ کچھ لوگوں کو چھوڑ کر۔ اب اس میں دیکھیں حکمرانوں کی بات ہوئی ہے نا، تو بعض دفعہ کچھ حکمران ایسے ہوتے ہیں کہ جو ایسے لگتا ہے کہ ظلم کر رہے ہیں اور مختلف چیزیں کرتے جا رہے ہیں، لیکن ان کو پکڑا نہیں جا رہا ہوتا۔ کیوں؟ کہ ان کا دل خراب ہے۔ اور ایک چھوٹی سی بات لکھ لیں اپنے لیے، یہ اللہ تعالیٰ کا ایک آپ کے لیے پیار اور اس کا رحم ہے۔ دعا بھی کیا کریں کہ اللہ تو مجھے پہلی غلطی پہ ہی روک لے، مجھے زیادہ گندا ہونے ہی نہ دے۔ آپ دیکھیے کہ کپڑا تھوڑا سا گندا اور آپ اس کو فوراً صاف کر لیں، دھو لیں، کوئی داغ لگا تو دھو لیں، تو آپ کافی دن تک اسی چیز کو استعمال کر سکتے ہیں۔ لیکن جب ایک دفعہ گندگی ہو جاتی ہے، لگ جاتی ہے، تو پھر وہ گندگی بار بار اس کے اوپر نشان پڑتے رہتے ہیں، تو اس سے انسان کو اپنے آپ کو بچانے کی ضرورت ہے۔ پھر اس کے بعد اگلی چیز دیکھیے گا، یہ بہت اہم ٹاپک ہے، مصائب میں ابتلاء کے وقت کا طریقہ، یعنی جب مصیبتیں آتی ہیں اور انسان اس میں مبتلا کر دیا جاتا ہے، اس وقت کیا کرے؟ دیکھیے یہ باتیں پہلے سے سیکھی ہوں گی نا تو یاد رہیں گی۔ جب مشکل آتی ہے بندے کی سب سے پہلے مت ماری جاتی ہے۔ بعض وقت تو حالات ایسے ہو جاتے ہیں نا گفتہ بے کہ انسان دعا بھی نہیں مانگ سکتا، ہاتھ اٹھے ہوتے ہیں دماغ کہیں اور ہوتا ہے، کبھی سمجھ نہیں آتی، کبھی کتاب نہیں ڈھونڈی جا رہی، کبھی کچھ نہیں، اور اس وقت ریئیکٹ کیا کرنا، یہ پڑھنے لکھنے کا ٹائم نہیں ہوتا، امپلیمنٹیشن کا ٹائم ہے۔ اس کو آپ پہلے سمجھیے۔ دیکھیے آپ جتنی دیر مرضی لگائیں ڈرائیونگ سیکھنے میں، تھیری پاس کریں، آپ پریکٹسز کریں، لیکن جس وقت آپ ہائی وے پہ چل پڑے، کیا اس وقت سیکھنے کا ٹائم ہے؟ کیا اس وقت آپ کچھ کتاب کھول کے پڑھ سکتے ہیں؟ کیا اس وقت آپ کے ذہن میں کوئی ایسی چیز آئے گی کہ اچھا میں جلدی سے اپنے آپ کو ٹھیک کر لوں اور میں ان چیزوں سے ادھر کر دوں؟ نہیں، اس وقت تو کتاب کھولنا ہلاکت میں جانے کا ذریعہ بنے گا۔ تو آئیے پڑھتے ہیں، مصائب کے ختم ہونے کا وقت مقرر ہے، یہ لکھیے۔ دیکھیے آپ بڑی سے بڑی مصیبت میں مبتلا ہیں نا اس وقت، یہ جملہ لکھیے، یہ اپنے وقت پہ ختم ہو جائے گی۔ دوسری بات، وہ وقت صرف اللہ کے علم میں ہے، تو تکلیف میں مبتلا شخص کے لیے ابتلا ختم ہونے تک صبر سے کام لینا ضروری ہے۔ وقت سے پہلے پریشانی کا کوئی فائدہ نہیں، اور انسان پر صبر کرنا واجب ہے۔ اگرچہ تکلیف اور مصیبت میں مبتلا ہونے کی صورت میں دعا کی اجازت ہے، مگر دعا بھی صبر کے ساتھ فائدہ مند ہوتی ہے اور ثمر آور ہوگی، یعنی آپ دعا کرتے رہیں، پھل بعد میں ملے گا۔ اور دعا کرنے والے کے لیے جلد بازی کرنا مناسب نہیں، بلکہ صبر، تسلیم و رضا کے ساتھ عبادت و اطاعت الہی میں لگ جائے، ان تمام فساد کے اسباب کو ترک کر دے جس کے سبب سے یہ مشکل آ پڑی، تکلیف سے جلدی چھٹکارے کی درخواست کرنا مقام عبودیت کے منافی ہے۔ اعلیٰ مقام عبودیت اللہ کے فیصلے پر رضامندی اور صبر ہے، اسی کو لازم پکڑنا چاہیے۔ کثرت دعا کے ذریعے الحاح و زاری کرنا بہت بہتر ہے، دعا سے اراض کرنا حرام ہے، اور جلد بازی سے کام لینا تدبیر کے خلاف ہے۔ اس فلسفے کو خوب سمجھ لے، اس سے تمام تکالیف کو برداشت کرنا آسان ہوگا۔ اب میں آپ کو چند جملوں کی صورت میں لکھاتی ہوں، بہت اہم بات ہے۔ نمبر ایک، ہر مصیبت کے ختم ہونے کا وقت مقرر ہے۔ فرسٹ تھنگ، شور مچائیں، چیخیں، چلائیں، رات اپنے وقت پہ ہی ڈھلے گی۔ آپ کے مجھے ڈر لگ رہا ہے، مجھے اندھیرا اچھا نہیں لگتا، مجھے ڈپریشن ہو رہا ہے، آپ اور میں سورج کو گھما کے جلدی نہیں لا سکتے، پہلی چیز۔ دوسری بات، کب ختم ہونی ہے، اس کا علم اللہ کو ہے، بات واضح۔ دیکھیے، دو ہتھ کڑیاں ہیں یہ آپ کے میرے ہاتھ میں۔ نمبر ایک، مصیبت اپنے وقت پہ ختم ہوگی، اور دوسری بات ہے کہ یہ مصیبت کب ختم ہوگی یہ اللہ کو صرف پتہ ہے، تو پھر کیا کیا جائے؟ تیسری بات، تکلیف میں جو مبتلا ہے وہ پھر صبر کرے۔ آپ کا میرا کام کیا؟ صبر کیجئے، ٹھیک ہے، صبر واجب ہے۔ پھر اگلی بات، مصیبت میں پریشان ہونے کا فائدہ ہی کوئی نہیں، بلکہ مصیبت تو چند ہوتی ہے۔ دیکھیں نا، چوٹ لگ گئی تو صبر کریں، بچے کو چوٹ بھی لگی، پھر اوپر سے رو بھی رہا ہے، پھر تڑپ رہا ہے، تو چوٹ در چوٹ ہو گئی، اور ہلنے جلنے سے ہو سکتا ہے خون اور بھی نکلے، تو انسان صبر کرے۔ پھر اگلی بات یہ کہ دعا کر سکتے ہیں، لیکن صبر کی شرط کے ساتھ۔ کچھ لوگ کہتے ہیں آج دعا مانگی فوراً قبول ہو جائے، جلدی سے جلدی، کوئی بھی اس میں ٹائم نہ لگے، نہیں، دعا کیجئے لیکن وقت کا انتظار کیجئے۔ پھر اگلی بات کیا ہے کہ صبر اور تسلیم و رضا کے ساتھ عبادت اور اطاعت میں لگیں۔ پہلی کیا تھی؟ صبر کرنا، پھر دعا کرنی ہے، تیسری چیز ہے تسلیم و رضا، اللہ سے راضی رہیے، رضیت باللہ ربن، میرے رب نے میرے لیے جو سوچا وہ ٹھیک ہی ہوگا نا۔ کبھی ماں تو نہیں بچے کو تکلیف دیتی، انجیکشن بھی لگاتی ہے، اس وقت بچہ کہے گا ماں بڑی ظالم ہے، لیکن ماں کو پتہ ہے کہ یہ آج انجیکشن، بلکہ کل اس سے بخار بھی ہو جانا ہے اس کو، بٹ اس کے بعد انشاءاللہ یہ ایک بہت بڑی تکلیف سے بچ جائے گا، ٹھیک ہے۔ پھر اگلی چیز کیا ہے؟ عبادت اور اطاعت میں لگ جائیں۔ روا ویلا کرنا، رونا دھونا، پریشان ہونا، اس کو سنا، اس سے پوچھ، اس سے کر، کیا ہوگا جی؟ اینڈ آف دا ڈے کیا ہے؟ آپ اور تھک جائیں گے، آپ کے سر میں درد ہوگا، آپ کی بھویں تنی ہوں گی، بول بول کے گلا خشک ہوگا، اگر اگر رو بھی پڑے تو آنکھیں بھی جلیں گی، اور سارا جسم آپ کا کھنچا ہوگا، آپ کو ایسے لگے گا کہ میرے مسلس کھنچ گئے ہیں، ٹھیک ہے۔ پھر اگلی چیز، چھٹا نمبر ہے غالباً، فساد کے اسباب کو ترک کریں، یعنی ایک طرف نیکی کریں، عبادت کریں، اطاعت کریں۔ عبادت اور اطاعت کا فرق بھی سمجھ لیں، یہ سمجھنا ہے تو اللہ معاف کرے ایک شادی اٹینڈ کر کے آ جائے، کئی عبادت گزار وہاں اطاعت الہی کے پھندے گرا کے پھر رہے ہوتے ہیں۔ دیکھیے، پانچ وقت کی نماز پڑھنا عبادت ہے بالفرض، تو اللہ کی حکم کو ماننا اس کی اطاعت ہے۔ آج کتنے لوگ ہیں نماز روزے نہیں چھوڑتے اللہ کے حکم سے، شکر ہے اللہ کا، لیکن اطاعت نہیں کرتے، اور اس وقت کن کی اطاعت کرتے ہیں؟ رشتہ داروں کی، اور کن کی اطاعت کرتے ہیں؟ بچوں کی، اور کن کی کرتے ہیں؟ بچوں کے سسرال کی۔ اور آپ دیکھیں، ہم ساری دنیا کی اطاعت کرتے ہیں، لیکن اصل میں اندر میں اپنے نفس کی اطاعت کر رہے ہوتے ہیں، کیونکہ مزہ آ رہا ہوتا ہے، برا بھی لگ رہا ہو تو پھر بھی کہتے ہیں چلو کچھ نہیں نا، کچھ تھوڑا سا رونق مل رہی صحیح۔ تیسری چیز، پھر فساد کو سبب، فساد روکیے، گناہ دیکھیے، ضروری نہیں ہوتا کہ اس گناہ کا تعلق آپ کی اس مصیبت سے ہی ہو، کوئی اور دیکھ لے، کبھی زندگی میں کچھ اور غلط کام کیا ہو، کسی کا معاملہ آپ سے بگڑا ہے تو ہو سکتا ہے کسی کا آپ نے بگاڑا ہو زندگی میں، آج کوئی آپ کا حق مارا ہے، شاید کل آپ نے کسی کا حق مارا تھا، اس کو ذہن میں رکھیے، ٹھیک ہے۔ پھر اس کے بعد آپ دیکھیے کہ وہ سبب ڈھونڈیے جس کی وجہ سے یہ تکلیف آئی، مثلاً آپ دیکھیے نا کہ پیٹ میں درد ہے، سبب کیا ہے؟ کہ آپ جلی ہوئی روٹی کھا رہے ہیں اور سٹل کھا رہے ہیں تو روٹی چھوڑنی پڑے گی نا، یا خراب چیز کھا رہے ہیں، پاؤں میں بہت درد ہے، دیکھیے جوتا تو نہیں تنگ، کوئی زیادہ ہیل والا جوتا تو نہیں پہنا، سبب دور کیے بغیر صرف دعا کرنا بیکار بات ہے۔ یہ تو ایسے کہ کسی کو گھر سے اسمیل آ رہی ہے اور بیڈ اسمیل ہے، بیٹھ کے دعا کرے، ہائے یہ بو دور ہو جائے، ہائے یہ بدبو دور ہو جائے، نہیں، آپ اٹھیے دیکھیے گندگی ہے کس چیز کی، ہو سکتا ہے کوئی چوہا مرا ہو، ہو سکتا ہے کوئی گندگی پھینک گیا ہو، اس کو پھینکیں، تو اپنی زندگی سے پھر ایسے وقت میں چن چن کے گناہوں کو نکالیں، फिर इसके बाद आप देखिए कि अबूदियत का मुकाम जब आपको मिल जाएगा ना, इया का नाबुदु व इया का नस्ताईन, उसके बाद तो बस कह लीजिए कि खैर के रास्ते होंगे। कोई कहता है मैं दुआ ही नहीं करती, मैं नहीं करता दुआ, मुझे क्या मिला, तो ये हराम है। याद रखिएगा, अल्लाह ने बंदे को बंदा बनाया है, तो यकीनन आप इससे फ़ायदा उठाएंगे। अब अगर आप ये 5-6 नुक्ते आप उंगलियों में लिख लें और एक छोटा सा इसका एक कोई बुक मार्क बना लें, कोई रिमाइंडर बना के फ्रिज पे लगा दें, कंप्यूटर स्क्रीन पे लगा दें, घर के दरवाजे में लगा दें, इधर उधर लिखा होगा ना, जब मुश्किल आएगी उस वक्त याद आ जाएगा। क्योंकि इस वक्त जब मुश्किल आती है उस वक्त ये सारा भूल जाना है, अगर आपके अंदर नहीं उतरेगा तो। इसको हिफ्ज़ कर लीजिए ये 5-6 नुक्ते, फिर इंशाल्लाह आप देखेंगे तकलीफ़ का असर ही ख़त्म होगा। ऐसे ही ना जैसे बच्चे को चोट लगे तो माँ उसको फिर कोई चीज़ दिखाती है, वो देखो चांद, वो देखो कौवा, वो चिड़िया, तो वो असल में उसका दिल बहलाने वाली बात होती है ना, तो उससे इंशाल्लाह ताला फिर दिल खुश हो जाएगा। फिर इसके बाद अब अगला देखिएगा टॉपिक, जलवत पर खलवत का असर। जलवत पर खलवत का असर क्या है, इसको समझिएगा, बहुत अहम टॉपिक है। खलवत किसको कहते हैं, तन्हाई को। तो जलवत किसको कहते हैं, लोगों पर, लोगों में, यानी कभी हम तन्हा होते हैं, कभी लोगों में होते हैं, गैदरिंग्स में होते हैं, हम लोगों के हजूम में होते हैं, इन दोनों का आपस में क्या रब्त है। खलवत के असरात जलवत पर ज़ाहिर होते हैं, ये लिख लें। यानी जैसी मेरी तन्हाई होगी ना, दूसरों में जाऊंगी तो उसका ज़रूर कुछ असर आएगा। पाकीज़ा तन्हाई दूसरों में आपकी मेरी पाकीज़ा गुफ्तगू का ज़रिया बनेगी, और इसी तरह अल्लाह ताला के कितने मोमिन बंदे ऐसे हैं जो खलवत में अल्लाह ताला के अज़ाब के खौफ, सवाब की उम्मीद या अज़मत इलाही की तज़ीम में अपनी मर्ज़ी की चीज़ों को कुर्बान कर देते हैं। ये मर्दियात है ना, मर्ज़ी की चीज़ें, रज़ा की चीज़ें, ये बहुत अहम जुमला है। क्या पता चला, अकेले में गुनाह करना आसान होता है, ऐसे ही है ना, कोई नहीं देख रहा, दूसरों में तो इज्जत ही बनी हुई है, क्या चीज़ उस वक़्त काम आएगी, नंबर एक अल्लाह के अज़ाब का खौफ। दूसरी बात, सवाब की उम्मीद कि अगर इस वक्त नफ्स पे काबू पा लूँगी ना तो सवाब बहुत होगा। तीसरी बात, अल्लाह की अज़मत की तज़ीम, कैसे, बस आप देखिए एक इंसान, आम इंसान हमारे पास हो, वो गुनाह नहीं करेंगे, उसकी शर्म है ना हमें, उसकी अज़मत का एहसास है ना, तो फिर क्या अल्लाह की अज़मत इतनी भी नहीं है। और हदीस से ये मफहूम मिलता है, हदीस से ये बात मिलती है कि जिस बंदे ने तन्हाई में गुनाह किया और लोगों में छोड़ दिया, या दूसरों में कर रहा था अकेले पे गुनाह और दूसरों को देख के छोड़ दिया, तो अल्लाह को उस पर जलाल आता है कि मेरा तुझे एहसास नहीं हुआ लेकिन दूसरे का हो गया। ठीक है, तो इंशाल्लाह जब ये चीज़ें आएंगी ना तो फिर मर्ज़ी की चीज़ें कुर्बान होंगी। मगर इस अमल का असर जलवत पर होता है। इसकी मिसाल ऐसे ही है, कोई शख्स ऊदे हिंदी, ऊद कहते हैं वो आग जो जलाएं तो खुशबू है, और हिंदी बड़ी मारूफ खूब खुशबू है, आप लोगों ने इतर में भी देखी होगी, यानी ये ख़ास लकड़ी होती है, जब उसको जलाएं तो बहुत खूबसूरत खुशबू आती है। आज के दौर में इसके कई मुख्तलिफ तरीके हैं, आप इसको जला सकते हैं। तो कोई शख्स ऊदे हिंदी की धुनी दे और खुशबू फैल जाए तो लोग इसको सूंघ लेते हैं, और इनको ये मालूम नहीं होता कि ये खुशबू कहाँ से फूट रही है, ऐसी है ना। तो जब आप तन्हाई में कोई अच्छा काम करते हैं ना, तो नज़र ना आने वाली खुशबू की तरह आपकी अच्छाई दूसरों में फैल जाती है, इससे ये मुराद है। तर्क ख्वाहिशात पर मुजाहदे की बकदर मेहनत बढ़ जाती है, और इस खुशबू में बकदरे, यानी जितना बकदर कमरा जितना एज क्वांटिटी कह लीजिए, इस खुशबू में मुजाहदे की कदर ही कमी बेशी होती है। लज्जातो ख्वाहिशात को अल्लाह ताला के लिए कुर्बान करने वालों की तारीफ में लोगों की जुबान तर और इनकी ताजीम में आंखें झुक जाती हैं। जानने वाले और ना मानने वाले भी सभी इनको अच्छे लफ्जों में याद करते हैं, हत्ता कि लोगों की जुबानों पर यह जिक्र मरने के बाद भी बकदरे मुजाहिदा बाकी रहता है। चुनाचे बास का तस्करा काफी मुद्दत बाकी रहने के बाद भुला दिया जाता है। बास का तस्करा 100 साल तक रहता है, फिर लोग इसको भूल जाते हैं, और बास ऐसे अमल करके दुनिया से रुखसत होते हैं कि हमेशा इनकी याद और इनका जिक्र बाकी रहता है। हर वक्त हर जमाने में लोग इनकी खूबियों का तस्करा करते हैं। जहन में हजरत इब्राहिम जरूर आ रहे होंगे आपके भी। इनके मुकाबले लोगों से डरने और खलवत में हुकूकुल्लाह का एहतराम न करने वाले लोगों की मिसाल बदबू फैलाने वाले की तरह, और ये बदबू बकदरे गुनाह होगी, कम हो तो कम, ज़्यादा हो तो ज़्यादा। अगर गुनाह कम होंगे तो लोगों की ज़ुबानों पर बुराई भी कम होगी, और बसा औकात इंसान बहुत कुछ करने के बावजूद बवजह इरतकाबे गुनाह गुमनाम रहता है, ना इसकी तारीफ होती है ना तनकीद। अब देखिए इसमें से फिर अपने लिए नुक्ते नोट कीजिए। मिसाल समझ आ गई होगी आपको कि अगर कोई तन्हाई में खुशबू फैलाता है तो उसकी खुशबू ज़रूर आती है। इसी तरह जब एक बंदा अपनी ख्वाहिशों को तर्क करने में मेहनत करे, जो लफ्ज़ है ना मुजाहिदा, मुराद है कि मेहनत बहुत मुश्किल है। याद रखिए कुरान में तो खुशखबरी है, वअम्मा मन खाफ़ मकाम रब्बिही वनहन नफ्स अनिल हवा फ़ाइनल जन्नत ही अलमावा। और सूरत रहमान में क्या आते हैं, वली मन खाफ मकाम रब्बिही जन्नतान, दो जन्नतें हैं उसके लिए जो अल्लाह के सामने खड़ा होने से डर गया और अपनी ख्वाहिशात को दबाने वाला बन गया। तो क्या पता चला कि अपनी ख्वाहिशों को दबाना है, वो ख्वाहिशें जो गुनाह वाली हैं। और जिसने इस तरह कर लिया, कुछ की तारीफ है दुनिया में, कुछ की मौत तक, कुछ की 100 साल और कुछ की इब्राहिम अलैहिस्सलाम की तरह, वजल लिसान असद के फिल आखरीन की सूरत में अल्लाह ताला बाद के दौर तक उनकी तारीफें कायम रखता है। अब आप देखिए, लोग आपसे प्यार करें, लोग आपके जाने के बाद आपको याद करें, ये अच्छा है, या लोग आपके मुंह पे तारीफ़ करें और आप वहाँ से उठ के जाएँ तो बुराइयाँ शुरू कर दें। तो फिर क्या पता चला, हमारी तन्हाई की नेकियाँ और हमारी तन्हाई के गुनाह, लोगों के दिलों में हमारी मोहब्बत या हमारी बुराई डालते हैं। मेरे भाइयों, गुनाहों पर गौर करो कि अल्लाह के गुनाहों के कितने बुरे असरात होते हैं। हज़रत अबू दरदा रज़ी अल्लाहु अन्हु फरमाते हैं, बहुत प्यारे सहाबी थे अल्लाह के रसूल के, क्या कहते हैं, इंसान जब अल्लाह ताला की नाफरमानी करता है तो अल्लाह ताला लोगों के दिलों के अंदर इसके लिए नफ़रत और बुग़्ज़ पैदा करता है, लेकिन इसको खबर नहीं होती। बात समझिएगा, बड़ी बात है। यानी जब कोई बुराई करता है तो उसको नहीं पता चल रहा होता, लेकिन दिल तो अल्लाह के हाथ में है ना, अल्लाह उसके लिए नफरत और बुग़्ज़ डाल देते हैं। जो कुछ मैंने लिखा इसको खूब देखो और समझने की भरपूर कोशिश करो, अपनी खलबतों से गाफिल ना हो, सिर्रम व जहरन यानी तन्हाई में और लोगों में हर हालत को दुरुस्त करो, इसलिए कि आमाल पर सवाब व अजाब का मदार नियतों पर है, इखलास नियत पर ही अजर मिलता है। क्या पता चला आपको, मुझे आपको मुझे अपनी तन्हाइयों को खूबसूरत करना है, और इंशाल्लाह आप देखिएगा कि लोगों के दिलों में मोहब्बत होगी। तो आज से ये दुआ कीजिए कि अल्लाह लोगों के दिल में भी मेरा प्यार डाल दे, कैसे, कि मुझे नेकियों पे जमा दे।